यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना। भोलि बुधबार उहाँलाई मृगौला प्रत्यारोपण गरिने। उपचारपछि आफू थप ऊर्जाका साथ काममा फर्किने प्रधानमन्त्रीद्वारा विश्वास व्यक्त। कोरोना भाइरसका कारण नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगित गर्ने सरकारको निर्णय। अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आम नागरिकलाई परराष्ट्र मन्त्रीको आग्रह। राष्ट्रिय योजना आयोगद्वारा आधार पत्रको परिमार्जन गर्दै 15 योजना स्वीकृत। र चीन बाहिर कोरोना भाइरसका कारण संक्रमितको संख्या 8 गुणाले वृद्धि। विश्वका 60 भन्दा बढ़ी राष्ट्रमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 3,000 नाग्यो। प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि हिजो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना हुनुभएको छ। अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश जारी गर्नुभए प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपणपछि आफू थप ऊर्जा लिएर काममा फर्किने बताउनु भएको छ। भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन आग्रह गर्नुभयो।
आजभन्दा झण्डै 12 वर्ष अघि मेरा दुवै मृगौलाले काम गर्न छोडेपछि 64 साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएको थिएँ। त्यस बेला हाम्रो देश नेपालमा मृगौला प्रत्यारोपणको सुविधा थिएन। पर्सि फागुन 21 गते बुधबार फेरि मैले मृगौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुँदैछु। विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सिपले मृगौला प्रत्यारोपण अहिले पहिले जस्तो जटिल मानिँदैन। यस पटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास लिएको छु। त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु। यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं। जसरी खेलको बीचमा राम्रो खेलाड़ीले मैदान छोड्दैन, त्यसै गरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न। संसारमा कोही पनि अजम्मरी छैन, मेरो यो संकल्प पनि अजम्मरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरूले बुझ्नु नै भएको छ। म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुहोस्। हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु।
प्रधानमन्त्री ओलीको भोलि बुधबार मृगौला प्रत्यारोपण हुने भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। सभापति देउवाले मृगौला पुनः प्रत्यारोपणका लागि हिजो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो। प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको मृगौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु सभापति देउवाले उल्लेख गर्नुभएको छ। यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिनुभएको छ। भारतका प्रधानमन्त्री मोदीले हिजो ट्वीट गर्नुहुँदै आफ्ना मित्र प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्री मोदीले ट्वीटमा भगवान पशुपतिनाथले प्रधानमन्त्री ओलीको राम्रो स्वास्थ्य, सुखी र दीर्घ जीवनको आशीर्वाद दिउन् भनी उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदान आफूले हेर्न चाहेको ट्वीटमा उल्लेख गर्नुभएको छ। आफ्नो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुहुँदै यसबाट दुई देश बीचको घनिष्ठ सम्बन्ध प्रकट भएको बताउनु भएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवालीले विश्वमा हाल देखिएको कोरोना भाइरसका कारण आगामी अप्रेल 2-4 नेपालमा हुने भनिएको सगरमाथा सम्वादको पहिलो संस्करण स्थगित गरिएको बताउनु भएको छ। मन्त्री गेवालीले मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय सभा सम्मेलन हाललाई आयोजना नगरिने पनि जानकारी दिनुभयो।
नेपालमा आयोजना हुने सरकारले आयोजना गर्ने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन र कार्यक्रमहरूलाई स्थगन गर्ने र चाहिँ गैर सरकारी संस्थाहरू र प्राइभेट सेक्टरले आयोजना गर्ने त्यस्ता संस्थाहरूलाई पनि तत्कालका लागि स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेको अवस्था थियो। लोकको र नागरिकहरूको स्वास्थ्यभन्दा ठूलो कुरा त हुने कुरा भएन, त्यसो भएको हुनाले केही समयलाई स्थगन गरेको निर्णय गरेका हौं।
मन्त्री गेवालीले विश्व स्वास्थ्य संगठनले नेपाल लगायत पाँचवटा देशलाई कोरोनाको उच्च जोखिममा राखेकाले नेपाल भ्रमण वर्ष 2020 को प्रवर्धनात्मक कार्यक्रम पनि स्थगित गरिएको बताउनुभयो। उहाँले अत्यावश्यक काम बाहेक कोरोना भाइरसको प्रभावित र जोखिम रहेका देशहरू भ्रमण नगर्न सबै नागरिकलाई आग्रह गर्नुहुँदै विदेशबाट नेपाल आउने नागरिकलाई स्वास्थ्य परीक्षणको प्रमाणपत्र प्रमाणित गरेर मात्रै आउन पनि व्यवस्था मिलाइएको जानकारी दिनुभयो। मन्त्री गेवालीले कोरोना भाइरसका कारण स्वास्थ्य उपकरण, औषधि, अत्यावश्यक वस्तु, खाद्यान्न लगायतका वस्तुको अभाव हुन नदिन सरकारले कदम चालिसकेको पनि बताउनुभयो। कोरोना भाइरस कोविड 19 को सम्भावित खतरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ। उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै निजी सचिवालयलाई निर्देशन दिनुभएको छ। उहाँको निर्देशन र कोविड 19 को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गरी पूर्व निर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। बागमती प्रदेश सरकारले कोरोना भाइरसका बिरामीको उपचारका लागि प्रदेश मातहतका सबै अस्पतालहरूमा छुट्टै उपचार कक्ष स्थापना गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कार्यालयमा हिजो आकस्मिक छलफलपछि सबै अस्पतालहरूमा छुट्टै उपचार कक्ष स्थापना गर्ने निर्णय भएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो। त्यसक्रममा हेटौँडा, भरतपुर, भक्तपुर अस्पतालमा छुट्टै कक्ष स्थापना गरिसकिएको र शंकास्पद बिरामी आए अलग राखेर उपचार गर्ने गरी तयारी भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिरहेको कोरोना भाइरस नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपील गरेको छ। कंग्रेस केन्द्रीय कार्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने अनिवार्यता रहेको उल्लेख गर्नुभयो। कंग्रेसले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गर्न सरकारसँग आग्रह गरेको छ। चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका 175 जना नेपालीको स्वास्थ्यको कोरोना परीक्षण नेगेटिभ पाइएपछि सबैजना क्वारेन्टाइनबाट घर फर्किएका छन्। क्वारेन्टाइन बसाईको 14 दिनमा गरेको नाक र घाँटीको स्वाबको परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण भएको नपाइएपछि हिजो सबैलाई घर फर्काइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले कोरोना भाइरस रोक्न उच्च सतर्कता अपनाउन र पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले सरकारले पेट्रोलियम पदार्थमा थप कर लिएकोमा आपत्ति जनाउँदै जनसंख्याका आधारमा विकास बजेट विनियोजन गर्न माग गर्नुभयो। सांसद देवेन्द्र पौडेल, दिव्यमणि राजभण्डारी, दिलेन्द्र प्रसाद बडु, महेन्द्र राय यादव, प्रदीप यादव, राजेन्द्र लिङ्गदेन, सरिता कुमारी गिरी लगायतले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समाजवादी पार्टीकी सरिता गिरीले सभामुखसँग समय मागेर मन्त्री परिषदले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभयो। बैठक शुरू हुने बित्तिकै समाजवादी पार्टीका सांसदले उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले सांसद गिरीलाई बोल्न समय दिनुभएको थियो। बैठकले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले सो सम्बन्धी प्रस्ताव राख्नु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि अपरान्ह 1 बजे बस्नेछ। सांसदहरूले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको प्राज्ञिक परिषदमा महिला सहभागिता अनिवार्य गरिनुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि हिजो भएको छलफलमा सांसदहरूले विश्वविद्यालयको परीक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने, परिषदलाई समावेशी बनाउनुपर्ने लगायतका विषयमा जोड़ दिनुभयो। विश्वविद्यालय रहेको स्थानका जनप्रतिनिधिलाई पनि व्यवस्थापन समितिमा सहभागी गराएर अघि बढ़नुपर्ने विषयमा समेत छलफलका क्रममा सांसदहरूले सुझाव दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार थप 7 केन्द्रीय विभागका प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ। यसअघि उहाँले शनिबार पार्टीका 13 केन्द्रीय विभागमा प्रमुख तोक्नुभएको थियो। सभापति देउवाले हिजो पार्टीका केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय, अम्बिका बस्नेतलाई वन वातावरण तथा विपद व्यवस्थापन, ईश्वरी नेउपानेलाई महिला, केशव कुमार बुढाथोकीलाई राज्य प्रशासन, मोहन बहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभागका प्रमुखमा मनोनयन गर्नुभएको कंग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कंग्रेसको विधानमा 28 केन्द्रीय विभाग गठनको व्यवस्था भए पनि गत पुस 11 गतेको केन्द्रीय समिति बैठकले विभाग बढ़ाउन सक्ने विधानको अधिकार प्रयोग गरी विभागको संख्या बढ़ाएर 47 पुर्याएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई सुदृढ़ बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताउनु भएको छ। पार्टीको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलाको कैलालीमाको धनगढ़ीमा हिजो उद्घाटन गर्नुहुँदै उहाँले पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुंगिनमा भएको ढिलाइप्रति आत्मआलोचना गरी अघि बढ़नुपर्ने बताउनुभयो। भेलामा पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले नेतृत्वको दृढ़ इच्छा शक्तिले नै पार्टी एकीकरण भएकाले बहस जरूरी नभएको बताउनुभयो। भेलामा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य भीम रावलले एमसीसी सम्बन्धमा अध्ययन प्रतिवेदन सचिवालयमा बुझाइसकिएको र देशको स्वाभिमानमा आँच पुग्ने गरी कुनै पनि सहयोग स्वीकार गर्न नहुने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेतादेखि कार्यकर्तासम्म सबैले एकीकरणको मर्म र भावना तथा विधि प्रक्रिया अनुसार अघि बढ़नुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेशनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले 15 योजना स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्षको पूर्ण बैठकले 15 योजनाको आधारपत्रलाई परिमार्जनसहित पूर्ण योजनाका रूपमा स्वीकृत गरेको हो। बैठकमा प्रधानमन्त्री ओलीले योजना अवधिमा सञ्चालन गरिने विकासका गतिविधिबाट उत्पन्न गतिविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि भई उल्लेख्य मात्रामा रोजगारीको अवसर सृजना गर्न ध्यान दिन निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले विद्यमान गरीबीको दरमा कमी गरी जैविक र मानवीय आवश्यकता परिपूर्ति मार्फत सुखी नेपालीको परिकल्पना साकार हुने गरी योजना अवधिमा आवश्यक कार्यक्रम तथा आयोजना समावेश गर्न निर्देशन दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न 25 वर्षीय दीर्घकालीन सोचसहितको 15 योजनाको विस्तृत दस्तावेजमा समावेश विभिन्न विषयमा जानकारी गराउनुभयो। उहाँले विस्तृत दस्तावेज तयारी प्रक्रिया, 15 योजनाका मुख्य विशेषता, दीर्घकालीन सोचका राष्ट्रिय योजनामा समावेश गरिएका राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजना, प्रमुख कार्यक्रम, सार्वजनिक निजी साझेदारीका आयोजना र प्रादेशिक प्रमुख कार्यक्रम एवं योजनाको नतिजा खाका, प्रादेशिक लक्ष्य तथा गन्तव्य सूचकका बारेमा प्रकाश पार्नुभयो। बैठकमा संविधानको पूर्ण कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहका बीचमा सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने योजनाको लक्ष्य लगायतका विषयमा समेत छलफल भएको योजना आयोगले जनाएको छ। सरकारले आगामी वैशाखदेखि दीर्घकालीन फोहोर विसर्जन स्थल बन्सरी डाँडामा फोहोरको अन्तिम व्यवस्थापन शुरू गर्ने भएको छ। पहिलो चरणको कार्य आगामी चैत अन्तिम साता सकिने र वैशाख 1 गतेदेखि दीर्घकालीन रूपमा फोहोरको अन्तिम व्यवस्थापन शुरू गर्ने गरी काम अघि बढ़ाइएको शहरी विकास मन्त्रालयले जनाएको छ। केही समय अघि आन्तरिक समस्याका कारण निर्माण रोकिए पनि हाल नियमित रूपमा निर्माण भइरहेको छ। काठमाडौँ उपत्यकाका 18 स्थानीय तहले सिस्टोलमा 2 वर्षका लागि भन्दै 13 वर्षदेखि फोहोरको अन्तिम व्यवस्थापन गर्दै आएका थिए। मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद दवाड़ीका अनुसार डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी पहिलो चरण सकेर फोहोर राख्न शुरू गर्न लागि हो। लामो समयदेखि रोकिएको मोरङको गान्धी मनमोहन मार्गको निर्माण कार्य शुरू हुने भएको छ। यस सम्बन्धमा विराटनगरबाट हाम्रो संवाददाता कुमुद अधिकारीको यो रिपोर्ट।
हुलाकी सड़क अन्तर्गत पर्ने उक्त सड़क निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालयले काम शुरू गर्न लागेको कार्यालयका इन्जिनियर माधव पौडेलले बताउनुभयो।
यो चाहिँ पथरीदेखि रंगेलीको बोर्डरसम्म भारत बोर्डरसम्म गान्धी मनमोहन मार्ग भनेर नामकरण भएको छ। हुलाकी राजमार्ग अन्तर्गत उत्तर दक्षिण जोड्ने सड़क अन्तर्गत निर्माणाधीन अहिले ठेक्का व्यवस्थापन भएर सुन्दर भएर काम शुरू हुन तयारी भइरहेको अवस्था छ।
झण्डै 14 वर्ष अघि उक्त सड़कको शिलान्यास भएको थियो। सड़क शिलान्यास भए पनि कामले गति लिन सकेको थिएन। सड़क बनेपछि रंगेली पथरी सनिसरी तथा रोतमाई नगरपालिका सहित भारतको सीमावर्ती क्षेत्रका बासिन्दालाई समेत प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ। रंगेली नगरपालिका साथका स्थानीय बासिन्दा वेदमणि घिमिरे,
बोर्डरबाट सिधै महेन्द्र हाइवेसम्म यसले बीचमा भएका धेरै गाउँ र नगरपालिका गाउँपालिकाहरूलाई जोडेर लाने हुँदाखेरि यो बेका मान्छेहरूलाई धेरै नै यसले प्रभाव चाहिँ पार्छ। कृषि उपजहरू हरेक कुरोलाई यसले फरक पर्छ।
सो मार्गको निर्माणले दुई देशका जनतालाई आवाजाव तथा आयात निर्यातमा समेत सहज हुने भएकाले त्यस क्षेत्रमा रहेका भन्सार नाकालाई थप व्यवस्थित गर्नुपर्ने रतमाई नगरपालिकाका हरि बजगाईको भनाइ छ।
ठाउँको विकास पनि हुन्छ, एकातिर बजार विस्तृतिकरण हुन्छ, भन्सार कार्यालय राख्नु पर्यो राज्यले सम्बन्धित सड़कमा, अनि त्यहाँबाट वैदेशिक वस्तुहरू चाहिँ सहज रूपमा पहाड़ी इलाकाहरू पुर्याउन पनि यसले अब राम्रो सुविधा पुर्याउँछ।
29 किलोमिटर लम्बाई रहेको उक्त सड़क निर्माणका लागि भ्याट सहित 1,57,00,000,00,000 रूपियाँको लागतमा कान्छाराम कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ। 7 मिटर कालो पत्री र सड़कको दायाँ बायाँ 2.5-2.5 मिटर ग्राभल हुने उक्त सड़क आगामी 3 वर्षभित्र सम्पन्न हुनेछ। पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी र महात्मा गान्धीको नाममा उक्त सड़क निर्माण हुन लागेको हो। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय ब्यू भिजन कम्पनीका प्रबन्ध संचालक, संचालक समितिका अध्यक्ष, सदस्य र कर्मचारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सरकारी अनुदानमा बिक्री वितरण गर्नुपर्ने 118 मेट्रिक टन उन्नत जातको मकैको बिउ खरिदनै नगरी नक्कली कागजात बनाएको पाइएकाले आयोगले कम्पनीका प्रबन्ध संचालक धर्मराज अधिकारी विरूद्ध 46,00,000 रूपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। यस्तै युनिक सीड कम्पनी धनगढ़ी तथा कृषक सहयोग केन्द्र कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकाल विरूद्ध आयोगले 35,00,000 रूपियाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ। यस्तै बीज वृद्धि कम्पनी रत्नगर चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारी विरूद्ध 11,00,000 रूपियाँ, ब्यू भिजन कम्पनीका कायम मुकायम महाशाखा प्रमुख रेवती रमण ओझा विरूद्ध 46,00,000 रूपियाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। सोही कम्पनीका महाशाखा प्रमुख महेश कुमार पौडेल विरूद्ध 46,00,000, कम्पनीका तत्कालीन शाखा अधिकृत बिन्दु थपलिया विरूद्ध 46,00,000, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र स्टोर किपर धर्मेन्द्र कुमार झा विरूद्ध 46,00,000 रूपियाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ। बझाङको खप्तड छान्ना गाउँपालिकाको माझी गाउँमा रहेको ईश्वर प्राथमिक विद्यालय पछिल्लो समय नमूना विद्यालय बन्न थालेको छ। कक्षा 3 अंग्रेजी माध्यममा पढ़ाई शुरू हुने गरेको विद्यालयमा शिक्षक व्यवस्थापन समिति र अभिभावक एकजुट भई विद्यालय तथा पढ़ाईको गुणस्तर विकासमा लागि परेका छन्। बझाङबाट हाम्रा संवाददाता जगदीश रोकायाको यो रिपोर्ट।
खत्तर छान्ना गाउँपालिका माझीगाउँमा रहेको ईश्वर प्राथमिक विद्यालय अहिले यहाँको नमूना विद्यालयका रूपमा स्थापित भएको छ। पछिल्लो समयमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र विद्यार्थीहरूको छलफल सहमतिबाट पढाई साथै बाह्य वातावरण सुधार गरी यहाँको अब्बल विद्यालय भएको हो। विद्यालयमा पढाई राम्रो भएको बताउँदै विद्यार्थी भूपेन्द्र रोकायले भने,
पढाई पनि राम्रो छ, सर पनि राम्रा छन्, बोट बिरुवाले गर्दा चौतारा पनि बनाएका छन्, सरहरूले नियमित पढाइरहेका छन्।
त्यस्तै एकजना अभिभावकले पनि विद्यालय राम्रो भएको प्रशंसा गर्दै भने,
अहिले सर अब पढाइको दृष्टिकोणले पनि यसरी ठिकै छ, अनि बाह्य वातावरण भित्रको विद्यार्थीहरूलाई राम्रो अनुभव गराइराख्यो।
विद्यालयको परिवर्तन हुनुको कारण बारे बताउँदै विद्यालयका प्रहर ललित कुमार कठायत,
विद्यालयमा अहिले 176 समथिङ विद्यार्थीहरू छन्, सबै बोर्डिङमा लगाएका विद्यार्थी हाम्रै विद्यालयमा आएछन्। महिनाको दुई तिन पटक व्यवस्थापन समितिको बैठक बसिरहन्छ, अनि विद्यार्थीको सरसफाईको सबै कुराहरूको छलफल भइरहन्छ। करेसाबारी, फुलबारी हामी सबै लागिरहन्छौँ। शनिबार भए पनि बिताको दिन भयो भने हामीलाई त्यस्तो अप्ठ्यारो लाग्दैन, हामी आइरहन्छौँ। हाम्रो नर्सरीदेखि वहाँ अहिले 2 इङ्ग्लिस मिडियम भइसक्यो, अब हामी बिस्तारो 5 नै इङ्ग्लिस मिडियम गर्ने हाम्रो लक्ष्य छ।
सरकारको लगानी अनुसार पढाइको गुणस्तर कम भएको जनगुनासो आउने सामुदायिक विद्यालयहरूमा शिक्षकहरूको इच्छा शक्ति र अभिभावकहरूको विद्यालयमा हुने अनुगमन र सहयोगले सरकारी विद्यालयलाई पनि सुन्दर व्यवस्थित बनाई गुणस्तरीय शिक्षा दिन सकिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
अब के अन्तर्राष्ट्रिय समाचार। विश्वका 60 भन्दा बढ़ी राष्ट्रमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या 3,000 नागेको छ। गत वर्षको अन्त्यतिर चीनको हुबेई प्रान्तमा देखा परेको कोरोना भाइरसको संक्रमण सबैजसो महादेशमा पुगे पनि मर्ने मध्ये 90% भन्दा बढ़ी हुबेई प्रान्तका मात्रै भएको बताइएको छ। कोरोना भाइरस संक्रमण चीन बाहिर तीव्र गतिले बढ़ेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुखका अनुसार विगत 24 घण्टामा चीनमा भन्दा चीन बाहिर नयाँ संक्रमितको संख्या 8 गुणाले बढ़ेको र कोरोना भाइरसको जोखिम विश्वव्यापी रूपमा तीव्र गतिले बढ़ेको हो। स्विजरल्याण्डको जेनिभामा बोल्नुहुँदै विश्व स्वास्थ्य संगठनका प्रमुखले दक्षिण कोरिया, इटली, इरान र जापानमा संक्रमणको जोखिम उच्च रहेको बताउनु भएको छ। कोरोना भाइरसको संक्रमण बाट विश्वभर मृत्यु हुनेको संख्या 3,000 नागेको छ भने 60 देशहरूमा संक्रमण देखिएको छ। यसैबीच कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। यसैबीच दक्षिण कोरियामा कोरोना भाइरस फैलिनुमा कारक मानिएको इसाई चर्चका प्रमुखले क्षमा याचना गरेका छन्। सिन्चोन्जी चर्चका प्रमुखले नियतवश नभई भाइरस संक्रमणमा आफूहरू जिम्मेवार रहेको भन्दै सरकार र जनतासँग माफी मागेका छन्। विश्व अर्थतन्त्रमा प्रभाव पर्ने गरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कल कारखानाहरूका गतिविधि घोषित र अघोषित रूपमा बन्द भएका छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार औद्योगिक गतिविधिहरूमा देखिएको अवरोध तथा सवारी साधनहरूको आवागमनमा आएको कमीका कारण चीनको वुहान र वरपरका क्षेत्रमा प्रदूषणको मात्रा निकै घटेको छ। चीनमा कोरोना भाइरसको संक्रमणसँगै चीनले अपनाएको कड़ा नियन्त्रण प्रयास अन्तर्गत कारखानाहरूमा कम काम गरिएको र कयौं उत्पादकहरूले काम रोकेका छन्। सिरिया संघर्षमा प्रत्यक्ष रूपमा हुमिएको टर्कीले गरेको आक्रमणमा कम्तीमा 19 सिरियाली सेनाको मृत्यु भएको छ। पछिल्लो समय सिरिया संघर्षको केन्द्र बनेको इडलिब प्रान्तमा टर्कीको सेनाले ड्रोन मार्फत गरेको आक्रमणमा अन्य कैयौं व्यक्ति घाइते भएका छन्। सिरियाको सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा 33 टर्की सेना मारिएको घटनापछि टर्कीको सेनाले पछिल्लो आक्रमण गरेको बताइएको छ। अब आर्थिक समाचार।
नेपाल स्टक एक्सचेन्जले सोमबार शेयर बजारको कारोबार निरन्तर घटेपछि कारोबार नै स्थगित गरेको छ। कारोबार मापक नेप्से परिसूचक 6% ओह्रालो लागेका कारण सोमबारको कारोबार बन्द गरिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनुभयो। सोमबार दिउँसो 1:29 कारोबार स्थगित गरिएको हो। बिहान 11 खुलेको बजार निरन्तर ओह्रालो लाग्दै गएपछि 1:29 आइपुग्दा नेप्से 96.06 ओह्रालो लाग्यो। उक्त गिरावट प्रतिशतका आधारमा 6.06% हो। सोमबार 173 कम्पनीहरूका 49,86,544 किता शेयरहरू 2,15,44,28,000 मूल्यमा किनबेच भएका छन्। सोमबारको कारोबार स्थगित भएको भए पनि मंगलबार भने सोही बिन्दुबाट कारोबार शुरू हुनेछ। सोमबार सबै समूहको परिसूचक घटेको छ। नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमले सोमबारदेखि काठमाडौँबाट जापानको नारितासम्मको उडान शुरू गरेको छ। काठमाडौँ नारिता उडानका लागि सोमबार बिहान नेपाली समय अनुसार 1:25 उडान शुरू गरी जापानको समय अनुसार बिहान 10:50 विमान नारिता विमानस्थल पुगेको थियो। निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत प्राप्त गरेको छ। सोही अनुरूप सोमबार काठमाडौँबाट नारिता उडान शुरू भएको हो। जापानको नारितामा नेपाल वायु सेवा निगमले उडान सञ्चालन गरेकोमा त्यहाँ काम गर्ने र बसोबास गर्ने नेपालीहरूले खुशी व्यक्त गरेका छन्। गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारीले उडान शुरू गरेर नेपाल सरकारले सराहनीय काम गरेको बताउनुभयो। जापानमा 90,000 नेपाली बसोबास गर्दछन्। निगमको पहिलो व्यावसायिक उडानमा काठमाडौँ नारिताका लागि द्वितर्फी भाडा 73,000 कायम गरिएको छ। गण्डकी प्रदेश सरकारले कृषकलाई सहज तथा सुलभ वित्तीय पहुँच अभिवृद्धिका लागि कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ। प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेशमा पहिलो पटक व्यावसायिक कृषि ऋणको ब्याज अनुदान वितरण गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। कृषिमा आकर्षण बढ़ाउँदै उत्पादन वृद्धिका माध्यमबाट प्रमुख खाद्यान्नमा आगामी 3 वर्षभित्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य सरकारको छ। कृषकले बैंक तथा वित्तीय संस्थाबाट कृषि प्रयोजनका लागि लिएको कर्जाको 50% ब्याज 1 वर्षका लागि अनुदान स्वरूप उपलब्ध गराउन कार्यविधि निर्माण गरी व्यावसायिक कृषक, फार्म कम्पनी, कृषक समूह तथा सहकारीसँग प्रस्ताव आह्वान गरिसकेको मन्त्रालयले जनाएको छ। नेपालमा कुल खेती योग्य जमीन मध्ये करिब 81,000 हेक्टर जमीनमा उखु खेती हुने गरेको छ। विश्वमा उखु उत्पादन गर्ने राष्ट्र मध्ये नेपाल 33 स्थानमा रहेको छ। तर यस्तो अवस्थामा पनि नेपालको उखु खेती फस्टाउन र विस्तार हुन भने सकेको छैन। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जितपुरका अनुसार आर्थिक वर्ष 2077-75 नेपालमा 43,00,000 मेट्रिक टन उखु उत्पादन भएको थियो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
लीग च्याम्पियन मचिन्द्र क्लब इलाममा जारी माई भ्याली गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। रूपन्देहीको गोर्खा बोइजलाई टाइब्रेकरमा हराउँदै मचिन्द्र अन्तिम चारमा प्रवेश गर्यो। इलामको तल्ला टुडी खेलमा भएको खेलमा मचिन्द्रले गोर्खा बोइजलाई टाइब्रेकरमा 5-3 हरायो। निर्धारित 90 मिनट र थप गरिएको 20 मिनटमा दुवै टीमबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो, जसमा मचिन्द्रका 5 खेलाड़ीले गोल गर्दा गोर्खाका 3 खेलाड़ीले मात्र गोल गर्न सके। ट्राइब्रेकरमा मचिन्द्रका रंजित धिमाल, बुद्ध चेमजोङ, विमल घरती मगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे। गोर्खाका तर्फबाट फोडे फुफान, कान्छा तामाङ र गौतम श्रेष्ठले गोल गरे। प्रतियोगितामा मंगलबार घरेलु टीम माई भ्याली स्पोर्ट क्लब र भारतको मोहम्मडम स्पोर्ट क्लब बीच प्रतिस्पर्धा हुनेछ। विभागीय नेपाल पुलिस क्लब समूह विजेता बन्दै नेपालगंजमा जारी 6 संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। पुलिस अपराजित रहेर समूह बीबाट समूह विजेता बन्दै सेमी फाइनलमा पुग्न सफल भएको हो। सोमबार भएको समूहको अन्तिम खेलमा पुलिसले आयोजक प्रदेश नम्बर 5 3-0 सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो। यससँगै प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। अब सेमी फाइनलमा समूह एको विजेता एफएफ र समूह बीको उपविजेता डायमण्ड तथा समूह बीको विजेता पुलिस र समूह एकको उपविजेता आर्मी बीच खेल हुनेछ। दुवै सेमी फाइनल मंगलबार हुनेछ। प्रतियोगिताको विजेताले 2,00,000 रूपियाँ हात पार्नेछ। दोस्रो हुनेले 1,00,000 रूपियाँ तथा तेस्रो हुनेले 50,000 प्राप्त गर्नेछ। एसियन फुटबल महासंघको आपतकालीन बैठकले यो साता फिफा संघको बैठकपछि आसन्न विश्वकप छनौट र एसिया कप छनौट अन्तर्गत मार्च र जूनमा तोकिएका खेलहरूको अवस्थाका बारेमा अन्तिम निर्णय गर्ने बताएको छ। पछिल्लो पटक विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण 2022 हुने कतार विश्वकप छनौट र 2023 चीनमा हुने एसियन कप छनौटका खेलहरू के गर्ने भन्ने अन्तिम निर्णय फिफा संघको बैठकपछि गर्ने एएफसीले जनाएको छ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशको पूर्वी, मध्य तथा पश्चिमी भागमा सामान्य बल्दी रही पूर्वी तथा मध्य पहाड़ी भागका केही स्थानका साथै पश्चिमी पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने र अन्य भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 23.6 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:26 भयो भने सूर्यास्त भरे साँझ 6:06 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना, भोलि बुधबार उहाँलाई मृगौला प्रत्यारोपण गरिने, उपचारपछि आफू थप ऊर्जाका साथ काममा फर्किने प्रधानमन्त्रीद्वारा विश्वास व्यक्त। कोरोना भाइरसका कारण नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगित गर्ने सरकारको निर्णय, अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आम नागरिकलाई परराष्ट्र मन्त्रीको आग्रह। राष्ट्रिय योजना आयोगद्वारा आधार पत्रको परिमार्जन गर्दै 15 योजना स्वीकृत र चीन बाहिर कोरोना भाइरसका कारण संक्रमितको संख्या 8 गुणाले वृद्धि, विश्वका 60 भन्दा बढ़ी राष्ट्रमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 3,000 नाग्यो। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।